الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وسلم جس نے دن اور رات میں میری طرح شوق و محبت کی وجہ سے تین تین مرتبہ درود پاک پڑھا اللہ تعالیٰ پر حق ہے کہ وہ اس کے اس دن اور اس رات کے گناہ بخش دے۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔ میرے میٹھے میٹھے سائیں بھائی اور مدنی چینل کے ناظرین، مدنی چینل کا منفرد سلسلہ اسلام اور سائنس لیے ہم حاضر ہیں، اینڈ وی ول کنٹینیو وتھ سم ویری امپورٹنٹ انفارمیشن۔ دلچسپ معلومات ہے، بہت کیپٹیویٹنگ ہے، اور آپ سے یہ گزارش ہے کہ آپ مدنی چینل کو نہ چھوڑیے، اسکرین کے ساتھ جمے رہیے، آخر تک مدنی چینل کو دیکھتے رہیے۔ مدنی چینل ایک ایسا چینل ہے جس کے بارے میں شیخ طریقت امیر علیہ سنت ارشاد فرماتے ہیں کہ مدنی چینل کو دیکھنا عبادت ہے، یعنی مختلف قسم کے ڈائیورسفائڈ پروگرامز اور سلسلے ہمیں دیکھنے کو ملتے ہیں، دارالفتاء اہل سنت ہے، سب سے بڑھ کر مدنی مذاکرہ الحمدللہ امیر اہل سنت خود جلوہ فرما ہوتے ہیں، اور مفتی قاسم صاحب کے سلسلے ہیں، نگران شورا کے سلسلے ہیں، مثالی معاشرہ ہے، اور بھی بہت سے زبردست سلسلے یہ مدنی چینل پر ہمیں دکھائے جاتے ہیں، بچوں کے لیے الگ سے سیریز چلتی ہیں۔ ہمارا سلسلہ اسلام اور سائنس یہ تھوڑا یونیک ہے کہ اس میں ہم سائنس کی بات کرتے ہیں، کچھ لیٹسٹ ریسرچ کی بات کرتے ہیں۔ دیکھیے مدنی چینل کے ناظرین، جسٹ امیجن دا انٹائر آٹوبایوگرافی آف آر بلوڈ اینڈ ہولی پروفیٹ صلی اللہ تعالی علیہ وسلم۔ ایک لمحے کے لیے میرے آقا صلی اللہ تعالی علیہ وسلم کی ظاہری حیات طیبہ، آپ کی زندگی مبارکہ میں جو عزم و استقلال، اول العزمی، کنٹینٹمنٹ، کانفیڈنس، بلند ہمتی جو ہمیں نظر آتی ہے، یہ ایک پوری داستان ہے سنس فرام دا اسٹارٹ۔ یعنی آپ صلی اللہ تعالی علیہ وسلم کی ولادت باسعادت، وہ پاکیزہ بچپن، وہ مشکبار اور بہترین لڑکپن، وہ جوانی، اور اس دوران ہونے والے واقعات، مثلا خانہ کعبہ کی تعمیر، اور مزید پھر اعلان نبوت، اینڈ دین اے سیریز آف ایٹروسٹیز، ہجرت مدینہ، اینڈ دین دا بوسٹ غزوات، فتح مکہ، اخلاق نبوت، اور پھر وصال ظاہری، یہ ساری وہ داستان حق نشان ہے کہ نو میچ پوری دنیا کے کسی کلچر، کسی سوسائٹی، کسی انسانیت کے دور میں اس کی مثال نہیں ملتی، اور نہ کبھی مل سکے گی۔ نو پیرلل، سچ اے گریٹ گریٹ ماسٹر پیس، اتنا بڑا شاہکار ہے یہ ظاہری حیات مبارکہ جو میرے آقا علیہ الصلوۃ والسلام کی۔ دیکھیے زمین و آسمان کی کنجیاں آپ کے پاس ہیں، لیکن اس کے باوجود کہ رب کے بعد سب سے بڑی میکسیمم اتھارٹی آپ ہے، لیکن ہم دیکھتے ہیں اور پڑھتے ہیں کہ کس انداز سے حضور نبی رحمت صلی اللہ تعالی علیہ وسلم کے ساتھ ساتھ غریب مسلمانوں پر بھی کفار مکہ نے کیسے کیسے ظلم و ستم کے پہاڑ توڑے، کبھی رستوں پر کانٹے بچھائے جاتے، پتھروں کی بارش ہوتی، وہ خونخوار قاتلانہ حملے کرتے، ایسے اوباش بھی تھے جو برسا برس تک اپنی بہتان تراشیوں اور شرمناک گالیوں سے آپ کے قلب مبارک کو زخمی کرتے، آپ کے گلے مبارک میں چادر کا پھندا ڈال کر آپ کا گلا گھونٹتے، جتھے بنا بنا کر مدینہ شریف پر حملے کرتے، شمع نبوت کے جانثار پروانوں حضرت بلال، حضرت عمار، حضرت زید بن دسنا رضی اللہ تعالی عنہم وغیرہ کو رسیوں سے باندھ باندھ کر کوڑے مار مار کر جلتی ہوئی ریت پر لٹایا جاتا، کسی کو آگ کے دہکتے ہوئے کوئلوں پر سلایا جاتا، کسی کو چٹائیوں میں لپیٹ لپیٹ کر ناک میں دھوئیں دیے جاتے۔ حضرت عمار بن یاسر رضی اللہ تعالیٰ کی والدہ حضرت بی بی سمیہ رضی اللہ تعالیٰ عنہ، آپ کو اسلام لانے کی بنا پر ابو جہل نے ناف کے نیچے ایسا نیزہ مارا کہ وہ شہید ہو گئی۔ میرے آقا صلی اللہ تعالی علیہ وسلم ہجرت کے وقت جب اپنے وطن عزیز کو خیر بات فرما رہے تھے، مکہ شریف کو، تو خدا کے مقدس گھر خانہ کعبہ پر ایک حسرت بھری نگاہ ڈال کر یہ فرماتے ہوئے مدینہ شریف روانہ ہوئے تھے، اے مکہ خدا کی قسم، اے مکہ خدا کی قسم، تو میری نگاہ محبت میں تمام دنیا کے شہروں سے زیادہ پیارا ہے، اگر میری قوم مجھے نہ نکالتی تو میں ہرگز تجھے نہ چھوڑتا. لیکن قربان جائیے میرے آقا صلی اللہ علیہ وسلم کے عزم و استقلال پر. یاد رکھیے مدنی چینل کے ناظرین, اینڈ ٹرائی ٹو ریمبر دس فیکٹ, آئی ایم ٹاکنگ ٹو آل دا ہیومینٹی, سب انسانوں کو, سب کو میں بتانا چاہ رہا ہوں, یہ یاد رکھیے گا, کوہ صفا پر کھڑے ہو کر جب میرے آقا نے فرمایا اے قبیلہ قریش اور عذاب الہی سے ڈرایا, نیکی کی دعوت دی, دس واز دا فرسٹ اناؤنسمنٹ, دس واز دا فرسٹ اسٹیپ, دس واز دا اسٹارٹ, یہ اعلان تھا, پہلا اسٹیپ تھا, پہلا اعلان تھا. اور اس اعلان کے بعد میرے آقا نے کبھی بھی ایک اسٹیپ بھی پیچھے نہیں لیا. یہ جو اسٹیپ آگے بڑھ گیا, ایک مائکرو انچ بھی پیارے آقا صلی اللہ تعالی علیہ وسلم, نبی رحمت صلی اللہ تعالی وسلم نے اسٹیپ بیک نہیں لیا, اسٹیپ فارورڈ ہی لیتے چلے گئے. آپ نوٹ کر لیں, تاریخ اٹھا لیں, بڑے بڑے ہسٹورینس کو پڑھ لیں کہ کوہ صفا پر کھڑے ہو کر جب میرے آقا علیہ الصلوۃ والسلام نے یہ اعلان فرمایا تھا اے قبیلہ قریش, اینڈ دس واز دا اسٹارٹ, یہ پہلا اسٹیپ اٹھایا میرے آقا نے, اس کے بعد اپنی زاری حیات طیبہ کے اندر ایک مائکرو انچ بھی اسٹیپ بیک نہیں کیا, بلکہ اسٹیپ فارورڈ ہی ہوتا چلا گیا, آگے سے آگے بڑھتے چلے گئے. مکے سے ہجرت ہو گئی, کیسے کلمات آپ نے ادا فرمایا ابھی میں نے آپ کو سنائے, لیکن صرف 8 برس کے بعد ہی وہ مسرت انگیز لمحہ آتا ہے کہ آپ صلی اللہ علیہ وسلم ایک فاتح اعظم کی شان و شوکت کے ساتھ شہر مکہ میں نزول جلال فرماتے ہیں. کعبے میں 360 بت تھے, 360 آئیڈلز سب گرا دیے, حق آ گیا, باطل مٹ گیا, باطل مٹنے ہی کی چیز تھی. تو اس تمام میں یہ جو ساری سیگا میں نے آپ کو سنائی, اس میں ہمارے لیے سیکھنے کے لیے کتنا کچھ ہے. اسوہ کامل کی یہ ادائیں صلی اللہ تعالی علیہ وسلم کیسا حوصلہ دیتی ہیں. دیکھیے روشن مستقبل کی خواہش تو سب کو ہوتی ہے نا, تو روشن راہوں پہ چلو گے تو روشن مستقبل ملے گا. تاریک راہوں پہ چل رہے ہو اور روشن مستقبل ڈھونڈ رہے ہو, How is it possible? روشن مستقبل کب ملے گا؟ جب روشن راہیں ہوں گی. تاریک مستقبل کب ہوگا؟ جب تاریک راہیں ہوں گی. اگر آپ ایک ٹینشن کو, ایک پریشانی کو, مشکل کو ویلکم کریں گے, اس کو چیئر پیش کریں گے, کرسی دیں گے کہ آؤ بھائی بیٹھ جاؤ, تو ظاہری بات ہے وہ بڑھے گی, وہ آپ کے ساتھ رہے گی, چپک جائے گی. If you are a holder of a negative thought or a positive one, who you are you a holder of a positive thought or a negative one? آپ کون ہیں؟ آپ کس چیز کا ذخیرہ کر رہے ہیں اپنے دماغ میں, منفی سوچوں کا یا مثبت سوچوں کا؟ وٹ ایور یو ول تھنک ول اسٹک ٹو یور مائنڈ. دیکھیے ذہن تو ایک گودام ہے, اور گودام میں اسی چیز کا ذخیرہ ہوتا ہے جو اس کا مالک ذخیرہ کرنا چاہتا ہے, مثبت سوچیں یا منفی سوچ, ساری چوائس آپ کے سامنے ہے. کیا آپ اپنے دماغ کو کوڑا دان بنانا چاہتے ہیں, ڈسٹ بن بنانا چاہتے ہیں, جس کے اندر منفی سوچیں ہوں, ڈاؤٹس ہوں, شکوک ہوں, ٹینشنز ہوں, یا آپ اپنے دماغ کو ٹریجر چیسٹ بنانا چاہتے ہیں, خزانہ رکھنے کی جگہ بنانا چاہتے ہیں, جہاں پر نیکیاں ہوں, کانفیڈنس ہو, خود اعتمادی ہو؟ یہ آپ کی چوائس ہے. آپ نے غور کیا ہوگا, when you focus on problems you will have more problems and when you focus on possibilities you will have more solutions. آپ نے غور کیا ہوگا کہ جب آپ کسی مشکل کے اوپر اور کسی ٹینشن کے اوپر غور کرنا شروع کر دیتے ہیں اور بس اس ٹینشن کے بارے میں سوچتے رہتے ہیں, اسی کو دیکھتے رہتے ہیں, اسی کو دیکھتے رہتے ہیں, تو وہ آگے بڑھتی رہتی ہے, بڑھتی بڑھتی تناور درخت بن جاتی ہے, ایک مکڑی کے جالے کی طرح آپ کے پورے وجود پر چھا جاتی ہے, ایسے لگتا ہے کہ آپ تھک گئے ہیں, اس ٹینشن کی وجہ سے آپ کے کوا کے اندر کمزوری آ جاتی ہے. اور اگر آپ کسی پازیٹو سوچ کو دیکھیں, کسی مثبت بات کو دیکھیں, خود اعتمادی کو دیکھیں, تو ایسے لگتا ہے جیسے صبح کی روشنی ہے اور پیاری پیاری ہوا چل رہی ہے, اور بہت ہی اچھے انداز سے جس طرح سورج کی صبح کی روشنی سردیوں کے دنوں کے اندر جسم میں توانائی نہیں بھر دیتی, اس طرح وہ مثبت سوچ آپ کے اندر توانائی بھر دیتی ہے. تو میرے مدنی چینل کے ناظرین, فوکس آن سولوشن, بیکاز یور مائنڈ از اے میگنیٹ. آپ کا دماغ جو ہے نا, یہ میگنیٹ ہے. میگنیٹ کو دیکھا آپ نے, میگنیٹ لوہے کو اپنی طرف کھینچتا ہے اور سٹیل کو بھی اپنی طرف کھینچتا ہے نا, اور بھی بہت سی دھاتوں کو اپنی طرف کھینچ کے چپکا لیتا ہے. تو آپ کا دماغ بھی ایک میگنیٹ کی طرح ہے. رحمتوں, برکتوں, بالخصوص جو نعمتیں آپ کو اللہ تعالی کی رحمت سے ملی, ان کے بارے میں سوچیں. مثبت سوچ مثبت تبدیلی لائے گی, منفی سوچ منفی تبدیلی لائے گی. سو سمپل رول از ورک ہارڈ, اسٹے ڈسپلنڈ اینڈ بی پیشنٹ, یور ٹائم ول کم. خوب کوشش کریں, صبر کریں اور نظم و ضبط کے ساتھ رہیں, آپ کا وقت آئے گا. انتظار کریں. اے رضا, ہر کام کا ایک وقت ہے, دل کو بھی آرام آ ہی جائے گا. یہاں ایک اور مشکل کا ذکر کرتے چلیں, جو کہ ایک انسان کی زندگی میں فی زمانہ اور اس دور میں 2019 کے اندر ہم بیٹھے ہیں, بہت بڑھتی چلی جا رہی, اور وہ ہے میجر ہیلتھ چیلنج. دس از ڈائٹ. یہ اس مشکل کا ذکر میں خاص طور پہ مدنی چینل پر اس لیے کرنا چاہ رہا ہوں کہ یہ وہ مشکل ہے جو کہ ہم نے اپنے ہاتھ سے بنائی ہے, ہم نے اس کو خود کریٹ کیا ہے, ہم اس کے مینوفیکچرر ہیں. اپنے ہاتھ سے ہم نے مشکل کریٹ کی ہے. اور یہ کیا ہے؟ کھانے کی مشکل, اپنے صحت کے مسائل. آپ کو پتا ہے مدنی چینل کے ناظرین, 330 ml کی جو بوتل ہوتی ہے نا, یہ کاربونیٹڈ ڈرنک, کولڈ ڈرنک جسے کہتے ہیں, اس میں 35 gram یعنی 7 چائے کے چمچ چینی ہوتی ہے. اور ان چیزوں کے سب سے بڑے نقصان پتا کیا ہے؟ کہ ان کا کوئی فائدہ نہیں ہے. یہی سب سے بڑا نقصان ہے کہ اس کا کوئی فائدہ نہیں ہے. روزانہ ایک یا دو بوتلیں پینے والے شخص کے اندر 25% شوگر کا رسک بڑھ جاتا ہے. 3318 افراد پر ایک تحقیق کی گئی, میرے سامنے کھلی ہوئی تحقیق, یہ بات ثابت ہوتی ہے کہ جو دو بوتلیں روزانہ پیتے تھے, 3318 افراد پر جو ریسرچ کی گئی, ان کے گردے 2 گنا جلدی خراب ہو جاتے ہیں, ڈائلسس پہ چلے جاتے ہیں یا پھر ان کے گردے نکارا ہو جاتے ہیں. پانی کی کمی سے لے کر بوتلیں پینے والے کے لیے دل کا اٹیک یعنی ہارٹ اٹیک اور کینسر تک کے امراض ہو سکتے ہیں. سی این این کی ایک ہیلتھ ڈاکومنٹری تھی, حیران کن خبر دیکھیں پڑی اس کے اندر ہم نے, کیا کہ ڈائٹ کولڈ ڈرنک, جی جی ڈائٹ, ڈائٹ آپ کہتے ہیں کہ یہ جو ڈائٹ بوتل ہے, ڈائٹ بوتل میں تو چینی نہیں ہوتی, مجھے شوگر ہے تو کیا میں پی لوں؟ وہ نہیں, یہاں لکھا ہوا ہے کہ ڈائٹ, امریکن ہارٹ ایسوسیشن کے مطابق ڈائٹ کولڈ ڈرنک سے فالج یعنی کلاٹ بیس سٹروک, خون کی نالیوں میں نا خون جم جاتا ہے ایک لوتھڑے کی صورت میں اور فالج ہو جاتا ہے. اور یہ کیوں ہو رہا ہے؟ ڈائٹ پینے کی وجہ سے, ڈائٹ کاربونیٹڈ ڈرنک. ہارٹ اٹیک کا رسک بڑھ جاتا ہے. 80,000 خواتین پر 11 سال تک یہ تحقیق کی گئی اور نتیجہ یہ نکلا کہ یہ بیماریاں زیادہ ان کو ہوتی ہیں جو دن میں 2 مرتبہ ڈائٹ کولڈ ڈرنک استعمال کرتے ہیں. اب مجھے بتائیے کیا کہا جاتا ہے کہ ڈائٹ لے آؤ کیونکہ ڈائٹ کے اندر چینی کم ہوتی ہے. سائنس یہ کہہ رہی ہے, سائنس کھلی ہوئی میرے سامنے, دس از آل ڈاکومینٹڈ, کریڈیبل سورسز ہیں, سرچ کر لیں آپ. اسی طرح گارڈین کی ایک رپورٹ کے مطابق, ڈبلو ایچ او کی طرف سے ریسرچ آئی ہے کہ انرجی ڈرنکس کو صحت کے لیے کتنا بڑا خطرہ قرار دیا گیا. انرجی ڈرنکس پوری دنیا میں پی جاتی ہیں. انرجی ڈرنک سب سے پہلے 1960 میں جاپان میں استعمال کی گئی اور پھر یورپ میں 1980s کے اندر مشہور ہو گئی. اس کے اندر کیفین ہوتی ہے اور امائنو ایسڈز, وائٹامنز اور دیگر انگریڈینٹس ہوتے ہیں. اٹس اے ویری بگ بزنس, بہت بڑا کاروبار ہے یہ. اس کی جو دنیا کی سیل ہے مدنی چینل کے ناظرین, وہ میرے پاس لکھی ہوئی ہے $12 billion 2012 کے اندر, $12 billion, $12 ارب کی اس کی سیل ہے. اور یہ اتنا بڑا بزنس ہے کہ یورپ کے اندر 30% جوان جو لوگ ہیں وہ انرجی ڈرنک پیتے ہیں اور 68% افراد انرجی ڈرنک پیتے ہیں. اور اس کے اتنے بڑے ہیلتھ رسک ہیں. کیفین اوور ڈوز اگر کسی کو ہو جائے تو اس کا بلڈ پریشر بڑھ سکتا ہے, جسم اکڑ سکتا ہے اور پیلپیٹیشنز آ سکتی ہیں. اور حاملہ خواتین اگر بہت زیادہ انرجی ڈرنک استعمال کریں تو مس کیریج ہو سکتا ہے, دماغی اور دل کی بیماریاں بھی لگ سکتی ہیں. مجھے بتائیے, جسٹ شیئر اٹ ود می دیٹ ہاؤ مچ دیز تھنگز آر پینیٹریٹڈ ان آور سوسائٹی. آج یہ کتنا ہو چکا ہماری سوسائٹی کے اندر. اب یہ مشکل تو ہوا نا جو اپنے ہاتھ سے کھڑی کی ہم نے. اسی طرح برگر, پیزا, چپس کھانے والے جسے جنک فوڈ کہا جاتا ہے, وہ توانائی کی کمی کا شکار ہو سکتے ہیں کیونکہ ان کھانوں میں پروٹینز, وائٹامنز اور منرلز نہیں ہوتے. اور یہ سینٹر آف ڈیزیز کنٹرول ہے, CDC کے مطابق چائلڈہڈ اوبیسٹی, بچوں میں موٹاپا بڑھتا چلا جا رہا ہے. پچھلے 30 سالوں کے اندر تین گنا بچے زیادہ موٹے ہو رہے ہیں, دے آر اوبیس. اور یہ کیوں ہو رہا ہے؟ جنک فوڈ کھانے کی وجہ سے. جنک فوڈ سے مراد کیا ہے؟ یہی پیزا, برگرز اور سیڈنٹری لائف سٹائل, یعنی آرام طلب انداز زندگی. کیونکہ پہلے بچے کھیلتے تھے, مٹی میں کھیلتے تھے. میرے پاس تو یہاں تک ریسرچ موجود ہے کہ مٹی کے اندر کھیلنے سے بھی بچوں کے اندر ایکٹیو بیکٹیریاز پیدا ہوتے ہیں, اچھے جراثیم ان کے جسم میں داخل ہوتے ہیں. بچے باہر جاتے تھے, ایک دوسرے سے کھیلتے تھے, بھاگتے تھے, دوڑتے تھے, بچے کوئی کھیل کھیلتے تھے, ریس لگاتے تھے. لیکن اب تو یہ سارا کچھ موبائل فون کے اندر آ گیا, اور موبائل فون کے اوپر لگے ہوئے بولنے کی طاقت بھی ان کی چھنتی چلی جا رہی ہے. اور پھر گھی کا زیادہ استعمال. کچھ ممالک ایسے ہیں جہاں پہ ایک فرد سالانہ تقریباً 4 سے 5 کلو گھی استعمال کرتے ہیں, جبکہ کچھ ممالک ایسے ہیں جہاں پر ایک بندہ سالانہ 15 سے 16 کلو گھی کھا جاتا ہے. اور پھر یہ بات ہارٹ اٹیک کی طرف جاتی ہے. اسی طرح بہت زیادہ تلی ہوئی چیزیں استعمال کرنے سے موٹاپا بڑھتا ہے. زیادہ نمک اور زیادہ چینی, یہ بی پی اور شوگر جیسی بیماریوں کے اندر یہ بہت خطرناک ہے. اب دیکھیے مدنی چینل کے ناظرین, یہ تو وہ مشکلات ہیں جو ہم نے اپنے ہاتھوں سے بنائی, اپنے ہاتھوں سے کھڑی کی. ان کو وارڈ آف کیا جا سکتا ہے, ان سے بچا جا سکتا ہے. اب ایک بیمار آدمی پریشان رہے گا نا, اس کے گھر کے اخراجات بڑھ جائیں گے, اس کی وجہ سے اس کے گھر کے سارے افراد بھی پریشان ہو جائیں گے. ٹھیک ہے, بیماری جو ہے اس پہ صبر کرنا چاہیے, اور کبھی کبھار بیماری جو ہے وہ ویسے نہیں آتی, بس آ جاتی ہے عمر کے ساتھ. لیکن آپ غور فرمائیں, آج سے کچھ عرصہ پہلے تو اتنی بیماریاں نہیں ہوتی تھیں. جب غذائیں دیسی نہیں ہوتی تھی, دیسی ہو جاؤ کہا جاتا ہے, دیسی ہو جاؤ. جب غذائیں دیسی کھائی جاتی تھی, گھر کی پکی ہوئی کھائی جاتی تھی, باہر کی نہیں کھائی جاتی تھی. یہ برگر پیزے نہیں تھے, ٹفن گھر سے ساتھ جاتا تھا, پانی تازہ پیا جاتا تھا, بوتلوں کا استعمال نہیں کیا جاتا تھا, لسی پی جاتی تھی, دودھ پیا جاتا تھا. یہ چیزیں تو نہیں ہوتی تھی اس وقت. بڑی بڑی ماشاءاللہ عمر میں جا کے بڑے بڑے محنت والے کام بھی ہمارے بڑے کیا کرتے تھے. آج کل تو بالکل ایسا نہیں ہوتا. تو اٹ مینس دیٹ یہ ایک وہ چیلنج ہے, ایک وہ مشکل ہے جس سے بچا جا سکتا ہے. مان لیں بات کو, یہ چیزیں چھوڑ دیں. Try to be as دیسی as possible. جتنا دیسی ہو سکتے ہیں خوراک میں اتنا دیسی ہو جائے, کیونکہ اٹس اے نیچرل ریسپانس آف ہیومن. وین وی اسمیل ڈینجر اور پرسیو اٹ, وی ٹینڈ ٹو اوائڈ اٹ, وی جمپ, وی ونک, وی گیٹ اسائڈ. دیکھیں, جب بھی ہم کوئی خطرہ دیکھتے ہیں ہم ایکشن تو لیتے ہیں, نظریں جھپکتے ہیں, جمپ لگا کے سائڈ پر ہو جاتے ہیں, ایسے ہاتھ کھینچ لیتے ہیں کسی گرم چیز کو لگ جائے, اور بچاؤ کی تدابیر کرتے ہیں. رات کو سوتے ہوئے کیوں تالے لگاتے ہیں گھر کو, گاڑی کو کیوں لاک لگاتے ہیں؟ ڈر ہے نا, ایک انسان کا نیچرل ریسپانس ہے کہ چوری نہ ہو جائے. تو پھر یہاں بھی کم از کم اپنے اوپر ہیلتھ ایمرجنسی امپوز کریں. ٹرائی ٹو امپوز ہیلتھ ایمرجنسی, صحت کا یہ نفاذ کریں اپنے اوپر. اپنے ڈاکٹر کو بتائیے. میں آپ کو بتاتا ہوں, کچھ عرصہ پہلے پھیپھڑوں کا کینسر بہت کم بیماری ہوا کرتی تھی. پوچھے ڈاکٹر صاحب سے, پوچھ لے. پلمنری کارسینوما واز اے ریئر ڈیزیز, دنیا میں کم لوگوں کو ہی ہوتی تھی, اور آج مردوں میں سب سے زیادہ کینسر پلمنری ہے, سب سے زیادہ کینسر پھیپھڑوں کا ہے. کیوں؟ سگریٹ کی وجہ سے. اتنا سگریٹ نہیں استعمال کیا جاتا تھا, لیکن اب اتنا بڑھ گیا ہے دوستوں کو دکھانے کے لیے, دوستوں کو کاپی کرنے کے لیے. ایک دم سے نہیں ہوتا, میں مانتا ہوں ایک دم سے نہیں ہوتا, لیکن جب ہوتا ہے نا, ارریورسیبل ہوتا ہے, ارریورسیبل ہوتا ہے. کھا جاتا ہے انسان کو اندر سے, یہ صرف ٹکے کے لیے. یعنی بس میں ذرا دوسروں میں ممتاز نظر آؤں, اور کوئی وجہ نہیں سگریٹ پینے کی. تو میرے میٹھے اور محترم اسلام بھائیو اور مدنی چینل کے ناظرین, دیز آر اوائڈیبل رسکس. یہ وہ تمام چیزیں میں نے آپ کو بتائیں جن سے جان چھڑائی جا سکتی ہے. یہ مشکلات خود ساختہ ہیں. کوشش کیجئے, کوشش کیجئے, ذہن بنائیے, اچھا فیصلہ کر لیجئے, اور پھر سب سے بڑھ کر ایکشن لیجئے, عمل کیجئے. یقین کیجئے کچھ ہی دنوں کے بعد آپ اس کا رزلٹ دیکھیں گے, اپنی زندگی میں ایک مثبت تبدیلی دیکھیں گے. شروع شروع میں ہو سکتا ہے آپ اتنی کامیابی نہ ہو, لیکن کنسسٹنسی کے ساتھ اگر مسلسل کوشش کرتے رہیں گے تو اچھے نتائج آپ کو ملیں گے. یاد رکھیے, فقط پہاڑ کی چوٹی پر پہنچ جانا ہی کام نہیں ہوتا, بلکہ وہ جو پہاڑ آپ چڑھے ہیں نا, وہ جو پروسیس آپ نے کیا ہے, وہ چڑھنا بھی تو کوئی معنی رکھتا ہے نا. وہ جو محنت کی آپ نے, کوئی کوشش کی, اس کی بھی تو کوئی قدر و قیمت ہے نا. صرف رزلٹ نہیں, بلکہ وہ پروسیس, उसका भी तो एक एक्सपीरियंस होता है, उसका भी तो एक तजर्बा होता है। हर हर स्टेप की अपनी अहमियत होती है और हर हर स्टेप के नंबर भी होते हैं मैथमेटिक्स में हम देखते हैं। एक तस्वीर बहुत ज्यादा वायरल हुई सोशल मीडिया के ऊपर, मैंने कहा मदनी चैनल के नाजरीन से वो भी शेयर कर लो। एक घोड़ा था, वो प्लास्टिक की कुर्सी से बंधा हुआ था। ये तो प्लास्टिक की कुर्सी हमारे घरों के अंदर होती है, आम सी, बड़ी सादा सी और लाइट सी कुर्सी होती है ना, वो बच्चा भी उसको ठोकर मारे वो गिर जाता। तो घोड़ा तो बहुत ताकतवर जानवर है, तो वो प्लास्टिक की कुर्सी से बंधा हुआ। अब आप मुझे बताइए, क्या प्लास्टिक की कुर्सी घोड़े को रोक सकती है? नहीं रोक सकती। घोड़ा चाहे तो घसीट के ले जाए उसको, घसीटता घसीटता जहां तक मर्जी ले जाए, इतनी ताकत है। लेकिन वो घोड़ा खड़ा हुआ था, जैसे मुझे पता नहीं कितने बड़े लोहे के पिलर से बांधा हुआ है। क्यों? उसका जेन बना हुआ था। क्या कभी कभार हमारी हालत भी उस घोड़े जैसी नहीं हो जाती? हमने अपने आप को फजूल बांधा होता है रसूमात से, अपने आप को बांधा होता है प्लास्टिक की कुर्सी से, कुछ अहमियत नहीं होती उस चीज की, बस अपने आप को परेशानी, खुद साख्ता परेशानी दी होती है कि ये हो जाएगा वो हो जाएगा। ओ भाई कुछ नहीं होता, उठो, अगर गिर गए हो तो कोई मैटर नहीं होता, खड़े हो जाओ। हाथी का बच्चा होता ना, छोटा सा होता, उसमें इतनी जान नहीं होती। उस हाथी के बच्चे को ना वो रस्सी से बांध देते थे। वो हाथी का बच्चा कोशिश करता रस्सी तोड़ाने की, तोड़ा नहीं सकता। क्यों? छोटा जो है वो उसी रस्सी से वो बड़ा होता जाता है। आपको पता है एक फुल ग्रोन अफ्रीकन एलिफेंट 6000 किलो भारी हो जाता है, 6000 किलो उसका वजन होता है। अब वो छोटा बच्चा था, उस रस्सी के साथ बंधा हुआ था, वो रस्सी तोड़ नहीं सका। जब वो बड़ा हो जाता ना 6000 किलो का, तब भी उसको उसी रस्सी से बांधते हैं, तब भी वो तोड़ नहीं सकता। क्यों? उसका ज़हन ही बन गया हुआ कि मैं इसको तोड़ ही नहीं सकता। बच्चा जो था, हालांकि 6000 किलो का हाथी क्या नहीं तोड़ सकता। शायद हमारा भी कुछ ऐसा ही हाल हो चुका है। वी थिंक इन द सेम मैनर। हम भी शायद यही सोचते हैं कि हम नहीं तोड़ सकते, नहीं कर सकते इन फरसूदा रसूमात को। ये जो गुनाहों का एक जाला सा हमने अपने अंदर बना लिया, फंस गए हम नहीं निकल सकते, बिल्कुल निकल सकते हैं। वी कैन एस्केप, वी कैन ओपन ए न्यू डोर फॉर अस। हम ये सब कुछ कर सकते हैं। तो कभी कभार जितने हम आदी होते चले जाते हैं, मनफी जहन बना लेते हैं। यहां पर क्या चीज चाहिए होती है मदनी चैनल के नाजरीन? किसी बड़े की मदद चाहिए होती है, काउंसलिंग चाहिए होती है, क्योंकि बड़ा आगे बढ़े और हमें समझाए, हमें बताए। जिनमें सबसे बढ़कर या तो पीरो मुर्शिद की जात होती है या वालिदैन होते हैं, उस्ताद भी हो सकते हैं। क्योंकि जारी बात है, देखें मदनी चैनल के नाजरीन, जिस रास्ते पर आपने जाना है ना, वो जो रास्ता है, वो जिंदगी का रास्ता, वो जिस पे आपने जाना है, वो वालिदैन, पीरो मुर्शिद, उस्ताद साहब उस रास्ते पर पहले ही हुए हैं, वो उसी रास्ते से गुजरे हैं। तो उस रस्ते में कहां का मुश्किल है, कहां का आसानी है, वो आपको बता देंगे, आप उनसे पूछ लें। मतलब गैप क्यों रखते हैं? गैप नहीं होना चाहिए। और मां बाप को तो कोई गर्ज भी नहीं है ना आपसे, उनको क्या गर्ज है? मां बाप तो हसद भी नहीं करते अपने बच्चों से। दुनिया के वाहिद ये अफराद होते हैं आपकी जिंदगी में जो हसद नहीं करते, जो आपको नेमत मिले तो खुश होते हैं, ये नहीं कहते कि जी इससे नेमत छिन के मेरे पास आ जाए। बाकी सारे तो इसी पे लगे रहते हैं। आपका जो बेस्ट फ्रेंड है, ठीक है बेस्ट फ्रेंड होगा, आपको उसके खिलाफ पे शक नहीं मैं करता, लेकिन जब आपके नंबर उससे अच्छे आते हैं उस वक्त उसका मुंह क्यों बन जाता है? और ये जो बड़ा अच्छा दोस्त है आपका, साथ वाली दुकान वाला, वो तो देखता रहता है आज कितने पैसे इसके पास आए, कितने पैसे इसके पास आए, तवीज निकल रहे होते हैं, पता नहीं क्या क्या हो रहा होता है। मां बाप, ये तो बेचारी मां, वो मां जो होती है, बेचारी तो नहीं कहना चाहिए, सबसे इज्जतदार और बहुत ही बड़ा रुतबा है मां का, मां के कदमों तले जन्नत है। वो तो बैठ जाती है तस्बीह लेके जब बेटा बाहर निकलता है, और यही दुआ करती है कि ऐ मालिक मेरा बेटा सही सलामत बाहर गया है, तो उसको सही वापस ले आना। इखलास है मां के अंदर, बाप के अंदर इखलास है। तो जिस रस्ते पर आपने जाना है ना अभी जिंदगी के, जिस रस्ते पर, वो मां बाप उस रस्ते से पहले ही हो चुके हैं, उन्होंने क्रॉस कर लिया बाबा वाला, तो उनसे काउंसलिंग कर लें, वो आपको बता देंगे। और मेरे मीठे और मोहतरम साईं भाइयों और मदनी चैनल के नाजरीन, अगर आप किसी काम का इरादा करें, नियत करें और फिर वो काम ना करें, ये गौर कीजिएगा, बहुत अहम बात है ये। अगर आप किसी काम का इरादा करें और नियत करें कि मैंने ये काम करना है, और फिर बड़े दिनों तक आप वो काम ना कर सके, आप गौर करते हैं वो काम करना आपके लिए मुश्किल हो जाता है, मुश्किल होता जाता है, होता जाता है, होता जाता है। आपने नियत कर ली कि मैंने फलां काम करना है, अब आप वो काम कर ही नहीं रहे, बस दिल में इरादा है, इरादा है, इरादा है, इरादा है, वो काम कर ही नहीं रहे, वो काम करना मुश्किल होता चला जाएगा। और फिर एक वक्त ऐसा आएगा कि इंटेंशन और एक्शन में जितना गैप बढ़ता चला जाएगा उतना वो काम तकरीबन आपकी नजर में नामुमकिन ही होता चला जाएगा। इसीलिए कहते हैं कि नीयत में और करने में 5 सेकंड का फर्क होना चाहिए। बस जैसी आपने नीयत की आगे बढ़ के वो काम करना शुरू कर दे, 5 सेकंड के अंदर अंदर ये जो फर्क है ना 5 सेकंड का, आपको बहुत फायदा दे देगा। मैं मानता हूं ऐसा है कि जिंदगी में बहुत से काम ऐसे होते हैं जिस पर प्लानिंग चाहिए होती है, फिजिबिलिटी रिपोर्ट बनती है और टाइम लगता है उस काम को करने में, वो बड़े प्रोजेक्ट्स होते हैं। मैं तो जिंदगी की छोटी छोटी बातों की मिसाल दे रहा हूं, माइक्रो बातों की। मिसाल के तौर पे एक बंदा है, बड़ा बदनसीब मुसलमान है, नमाजें नहीं पढ़ता, वो कोई सुनो तो बड़ा बयान सुनता है या दावत इस्लामी के मदनी माहौल के करीब आता है और उसका जहन बनता है कि मैं नमाज पढ़ना शुरू कर दूं। तो अब जब उसका जहन बन गया वो फौरन उठ के नमाज पढ़ना शुरू कर दे ना, देर ना करे, कजाए उम्र अदा करे जो नमाज उसने छोड़ी है, अगर वो नमाज का वक्त है और नमाजें तो 5 नमाजें हैं, फौरन फौरन वक्त आता रहता है, वो देर ना करे। जैसे उसका जहन बन गया कि मैं नमाज पढ़ूं, फौरन उठे, उठकर जाए, वुजू करे, मस्जिद में जाके पहली सब में नमाज पढ़ ले। वो सोचता रहेगा तो फिर नुकसान होगा। तो नीयत में और करने में ये फर्क बहुत कम होना चाहिए, वरना वो काम मुश्किल होता चला जाता है। तो आपका मुकाबला किससे है, हम ये बात कर लेते हैं। व्हाट इज योर कंपटीशन? योर कंपटीशन इज नॉट विद अदर पीपल, योर कंपटीशन इज योर प्रोक्रेस्टिनेशन, योर ईगो, द अनहेल्दी फूड यू आर कंज्यूमिंग, द नॉलेज यू निग्लेक्ट, द नेगेटिव बिहेवियर यू आर नर्टरिंग, एंड योर लैक ऑफ क्रिएटिविटी कंपीट अगेंस्ट दैट। और लोगों से मुकाबला ना करें, छोड़ दें उन लोगों को। आपका मुकाबला पता किस चीज से है? आपकी अपनी उस आदत से कि आप काम को टालते चले जा रहे हैं। आपका मुकाबला अपने ईगो के साथ है, ये जो गुरूर पैदा हो जाता है। आपका मुकाबला उस गैर सेहतमंद खाने के साथ है जो आप छोड़ नहीं रहे। आपका मुकाबला इस बात के साथ है कि आप इल्म हासिल नहीं कर रहे। आपका अपने मनफी रवैया जो है, आपका मुकाबला उसके साथ है। ये लोगों के साथ मुकाबले करने छोड़ दें, अपनी इन आदतों के साथ मुकाबला करना शुरू करें और जीतने की कोशिश करें। जितना आप जीतते चले जाएंगे उतना कामयाबी के करीब होते चले जाएंगे। शैतान के खिलाफ जंग जारी रहेगी। नाउ लेट्स डिस्कस द रिस्क बिहेवियर ऑफ ह्यूमंस। हमारा सिलसिले का वक्त खत्म हो रहा है, इस बात के साथ अपने सिलसिले को खत्म करते हैं। रिस्क टेकिंग के हवाले से, जो रिस्क लेते हैं ना जिंदगी में, कोई रिस्क लेते हैं, इस हवाले से जो डॉक्यूमेंट्री हमने पढ़ी, बीबीसी की रिसर्च है कि मुख्तलिफ लोग रिस्क को मुख्तलिफ अंदाज से देखते हैं। ये 3 तरह के लोग होते हैं। जो एसओ है, प्रोफेसर ऑफ साइकोलॉजी, इसने लिखा है अपनी किताब में कि देर आर 3 टाइप्स ऑफ पीपल। नंबर 1 होता है रिस्क एवर्स, ये वो लोग होते हैं जो कि रिस्क नहीं लेते, रिस्क लेने से डरते हैं। बिजनेस ये रिस्क होता है, जारी बात है इन्वेस्टमेंट उसमें लगती है और रिस्क होता है इन्वेस्टमेंट वापस आए, प्रॉफिट दे ना दे, पूरी इन्वेस्टमेंट डूब जाए। तो ऐसे लोगों को कहते हैं रिस्क एवर्स, ये लोग रिस्क नहीं लेते, रिस्क लेने से डरते हैं। और दूसरे लोग होते हैं रिस्क टॉलरेंस, ये वो लोग होते हैं जो रिस्क ले भी लेते हैं और नहीं भी लेते, यानी अगर रिस्क सामने आ जाए तो कर भी लेंगे काम और अगर नहीं आता तो नहीं लेंगे। और तीसरी तरह के लोग होते हैं रिस्क सीकर्स, ये वो लोग होते हैं जो ढूंढते हैं रिस्क को, आगे बढ़ के चैलेंज लेते हैं। ना रिस्क मिल रहा हो तो इनको समझने खारिज शुरू हो जाती है कि हमने रिस्क लेना ही लेना है, कोई ना कोई मुश्किल काम, चैलेंजिंग टास्क करना ही करना है। तो आमतौर पर यह रवैया अच्छा भी होता है, बुरा भी होता है। नौजवान तबके में यह रवैया ज्यादा पाया जाता है कि जानबूझ के अपनी जान को खतरे में नहीं डालना चाहिए। ऐसे लोग अजीब अजीब किस्म के काम करते दुनिया में दिखाई देते हैं, कभी कुछ जंपे लगा रहे हैं, कभी क्या कर रहे हैं, तो कभी क्या कर रहे हैं, कभी खतरनाक जगहों पे जाके सेल्फियां ले रहे हैं, तो लोग फिर उनको फॉलो करते हैं और फिर फॉलो करके अपनी जान को खतरे में डालते हैं। और ये सोचना चाहिए उन लोगों को जो कि सोशल मीडिया पर एक्टिव है। वैसे तो अल्हम्दुलिल्लाह दावत इस्लामी के 8 सोशल मीडिया पर फेसबुक के पेजेस हैं, उनको लाइक कीजिए आप। लेकिन वो लोग जो वैसे सोशल मीडिया पर बहुत एक्टिव हैं और उनकी पोस्ट के लाइक, शेयर, कमेंट्स ज्यादा अच्छे आते हैं, तो वो ये सोच लें और देख लें और ये समझ लें कि जो भी बंदा उनके पेज के ऊपर आता है, उनके अकाउंट के ऊपर आता है, वो क्या सोच लेकर जाता है, क्या सोच लेकर जाता है। ऐसा तो नहीं है कि उनकी की हुई एक पोस्ट से सोशल मीडिया के ऊपर जो तस्वीर, जो तहरीर उन्होंने चढ़ाई पोस्ट की, उसकी वजह से दुनिया में गुनाह फैल रहा है, uski wajah se duniya mein bechaini phail rahi hai, uski wajah se duniya mein rishton ke andar bigad paida ho raha hai, uski wajah se duniya ke andar zyada iztirab paida ho raha hai, tension badh rahi hai, wo sirf news ko jaldi pahunchane ki wajah se jhooti khabrein phaila rahe hain. Yahi to masla ho gaya na hamare paas. Information overload ka kya nuksan hai? Nuksan ye hai ki aaj hame khabar jaldi chahiye, jaldi khabar mil jaye bas, mujhe jaldi mil jaye, mere zariye usko jaldi mil jaye. Khabar theek hai ya nahi theek hai, sachi hai jhooti hai, isse gharz nahi hai. Khabar jaldi milni chahiye bas. Kisi ki izzat paamal ho rahi hai, kisi ko bichare ko nuksan ho raha hai, kisi ki jaan ko khatra ho raha hai, kisi ke khandan ki reputation khaak mein mil jayegi, nahi, koi gharz nahi hai, bas khabar jaldi milni chahiye hame. To ye nahi hona chahiye. Alhamdulillah, jo maine aapko bataya ki Daawat Islami ke pages ko aap dekhiye, authentication hai. Alhamdulillah, Daawat Islami ke Facebook par 8 pages hain, aur jo Daawat Islami par aapka itmad hai, alhamdulillah, credibility jo mere liye sunnat ne establish ki, aap mazid khush honge sunke ke hamari social media jo majlis hai, jo ke Twitter par, Facebook par, Instagram par, LinkedIn par aur mukhtalif social media platforms par hyperactive hai. Alhamdulillah, mufti sahiban hai, ulama hai, jo ke har post ko baqaida sharai taur pe check karte hain aur phir us post ko aage viral kiya jata hai. Alhamdulillah, aaj in post ko dekh kar bhi logon ko ilm-e-deen hasil ho raha hai. To ek dafa ye sochiye ke aapke social media accounts ke upar jab log aate hain to kya seekh kar jate hain. Allah taala hum sab ki khair farmaye. Madani channel dekhte rahiye. Sallu ala al-habib sallallahu ta'ala ala Muhammad.